नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल भदौ महिनाको 24 गते सोमबार, भाद्र शुक्ल षष्ठी, तदनुसार सेप्टेम्बर 9 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। प्रत्यायोजित विधायनका कानून 6 महिनामा बन्नुपर्ने शीर्षकमा गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रत्यायोजित विधायन अन्तर्गतका कानून अब 6 महिनाभित्र जारी गर्नुपर्ने गरी विधायन सम्बन्धी विधेयकको प्रतिवेदन संसदीय समितिले पारित गरेको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले पारित गरेको प्रतिवेदन आज सभामा पेश हुँदैछ। अहिले संसदले कानून निर्माण गरे पनि प्रत्यायोजित विधायन अन्तर्गतका आवश्यक नियमावली निर्देशिका नबन्दा पूर्ण कार्यान्वयनमा समस्या हुने गरेको छ। समितिले विधेयकको दफा 14 संशोधन गरेर 6 महिनाभित्र त्यस्ता कानून जारी गर्नुपर्ने समय सीमा तोकेको हो। विधायकी प्रक्रियाको छाता कानून विधायन सम्बन्धी विधेयक पारितको अन्तिम चरणमा समेत पुगेको छ। राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिवेदन सभाको यही अधिवेशनमा टुंगो लाग्दैछ। संसदबाट निर्माण हुने कानून निर्माणमा एकरूपता बनाउन, व्यवस्थित अभिलेख राख्न, प्रत्यायोजित विधायनको सीमा तोक्ने लगायतका उद्देश्य सहित सरकारले विधायन सम्बन्धी विधेयक अघि बढ़ाएको थियो। प्रतिवेदन अनुसार नै सभाले विधेयक पारित गरेमा अब मूल ऐन अनुसार बन्नुपर्ने नियमावली, आदेश, गठनादेश, विनियमावली, निर्देशिका, कार्यविधि तथा मापदण्डहरू 6 महिनाभित्र बन्नुपर्नेछ। तर तोकिएको अवधिमा जारी नभए के हुने भन्ने विधेयक र प्रतिवेदन दुवैमा स्पष्ट छैन। विधेयकले प्रत्यायोजित विधायनका विषयवस्तुको सीमा पनि तोकेको छ। कोष स्थापना र संचालन, संचित कोष वा अन्य सरकारी कोषबाट आर्थिक दायित्व पर्ने विषय, कसुर कायम गर्ने वा हटाउने, सजाय निर्धारण गर्ने जस्ता सार्वान विषय प्रत्यायोजित विधायनमा समेट्न पाइने छैन। यस्तै कर लगाउने वा उठाउने, करको दर घटाउने बढ़ाउने तथा खारेज गर्ने विषय, न्यायिक वा अर्धन्यायिक निकायको गठन, संविधानमा नै कानून बमोजिम भनी तोकिएका विषय, नियमावली, कार्यविधि लगायतमा समेट्न पाइने छैन। नियमन गर्ने वा इजाजत पत्र दिने विषय, नियुक्ति, अवकाश वा योग्यता निर्धारणका विषय पनि प्रत्यायोजित कानूनमा राख्न पाइने छैन। प्रत्यायोजित अधिकार पुनः प्रत्यायोजित विधायन पनि जारी गर्न नमिल्ने सीमा तोकिएका छन्। असारभित्र संसदलाई जानकारी उपशीर्षकमा गोर्खापत्र लेख्छ, अब विधेयकको प्राथमिकता क्रम कानून मन्त्रालयले संघीय संसदलाई असार मसान्तभित्र पठाउनु पर्नेछ। वार्षिक रूपमा बनाउने कानूनको सूची संसदलाई दिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ। सरकारले वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र नीति, अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताबाट सिर्जित दायित्व समेतका आधारमा कानून निर्माणका विषय पहिचान गर्नेछ। यस्ता विषय अनुसारका विधेयक जेठभित्र कानून मन्त्रालयमा प्राथमिकता खुलाई पठाउनु पर्नेछ। कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर प्राथमिकता क्रम निर्धारण गर्नेछ। प्रकाशन नभई लागू नहुने अर्को उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रमाणीकरण भएको ऐन वा अध्यादेश राजपत्रमा प्रकाशन गर्न पठाइएको दुई दिनभित्र कानून मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था बाध्यकारी बनाइएको छ। प्रकाशन नभएसम्म प्रत्यायोजित विधायन अन्तर्गतका कानून सर्वसाधारणका लागि लागू नहुने व्यवस्था गरिएको छ। प्रत्यायोजित विधायनका कानून 6 महिनामा बन्नुपर्ने गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो। सुमेरू सहकारीमा पूर्व राजाका ज्वाई राजबहादुर 4 अर्ब कमाउने र मेडिकल कलेज चलाउने लक्ष्य, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। सर्वसाधारणको बचत हिनामिना गरेर सहकारी संकटमा पर्दै गएका बेला पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंह भने सहकारी क्षेत्रमा प्रवेश गर्नुभएको छ। 11 अर्ब 50 करोड़ दायित्व भएको सुमेरु सहकारीको जिम्मा लिएपछि संसदीय समितिले सिंहसँग सोधपूछ गरेको छ। सिंहको समूहले सुमेरु अस्पतालबाट मेडिकल कलेज चलाउने योजना राखेको छ भने कुल दायित्व भन्दा 4 अर्ब भन्दा बढ़ी मर्जिन हुने अपेक्षा राखेको छ। यद्यपि कम्पनी सरह मुनाफा लिने उद्देश्य राख्दा नै सहकारीहरूको यो हविगत भएको हो। सुमेरुका तत्कालीन अध्यक्ष भरत महर्जन परिवार सहित बेलायत पलायन हुनुभएको छ। उहाँले 3 अर्ब भन्दा बढ़ी रकम हुण्डीबाट विदेश लगेको अधिकारीहरूको भनाई छ। अहिले नै 11.5 अर्ब भुक्तानी गर्ने ताकेतामा रहेको सुमेरु सहकारीमा शेयरधनीका रूपमा प्रवेश गर्नुभएका सिंहले पुरानो समितिलाई विस्थापित गराएर नयाँ समितिलाई अघि सार्नु भएको छ। सिंहको समूह र पुरानो समिति बीच गत जेठ 9 भएको समझदारी अनुसार असार 3 23 वार्षिक साधारण सभा गराइएको हो। सहकारीको कार्य समितिमा कुनै पद नलिएका सिंहले शेयरधनीका हैसियतमा समझदारी पत्र एमओयूमा शेयरधनीका रूपमा हस्ताक्षर गर्नुभएको छ। समझदारी अनुसार निवर्तमान अध्यक्ष कृष्ण प्रसाद कडेलको कार्य समितिको सट्टा सिंहको समूहबाट वीरेन्द्र महर्जनको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ। समितिमा हरीश चन्द्र उपाध्यक्ष, ओरबिल गुरूङ सचिव र राजन राई कोषाध्यक्ष हुनुहुन्छ। सदस्यमा गोकुल बहादुर रोकाया, धनबहादुर शाह र अनिल मल्ल रहनु भएको छ। सुमेरु सहकारीमा पूर्व राजाका ज्वाई राजबहादुर 4 अर्ब कमाउने र मेडिकल कलेज चलाउने लक्ष्य कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। यता सहकारी सुधारका लागि प्रतिवेदन महत्वपूर्ण, अर्थमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य प्राथमिकताका साथ अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गवर्नर सहित अर्थ क्षेत्रका नेतृत्वसँग छलफल गरेको छ। समितिका सभापति सूर्य बहादुर थापा छेत्रीले 54 बैठकमा सहकारीको बचत अपचलन, दुरूपयोग र ठगीको छानबिनका सन्दर्भमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकसँग प्रतिवेदनमा समेट्ने विषयवस्तु केन्द्रित परामर्श गरिएको जानकारी दिनुभयो। वहाँले सबै पक्ष र निकायसँग भएको छलफलमा आएका सुझावलाई संयोजन गरी प्रतिवेदन तयार पारिने बताउनुभयो। वहाँका अनुसार छलफलमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गरेको काम निकै गहन रहेको भनाई राख्नु भएको छ। अर्थमन्त्री पौडेलले सहकारीको चम्किलो र उज्यालो भविष्य निर्माणका निम्ति समितिका निष्कर्ष र सुझाव महत्वपूर्ण हुने अपेक्षा राख्नु भएको छ। वहाँले समितिको मेहनत खेर नजाने बताउनुहुँदै सरकारले समितिको काम महत्वका साथ हेरिरहेको प्रष्ट पार्नुभयो। सहकारी सुधारका लागि प्रतिवेदन महत्वपूर्ण, अर्थमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। कर्मचारीलाई कार्यालयमा शेयर कारोबार निषेध गर्न अख्तियारको पत्र शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार बनाएको छ। सरकारले सरकारी कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रबाट शेयर कारोबार गर्न रोक लगाउने तयारी गरेको छ। राष्ट्र सेवक कर्मचारीहरू कार्यालयभित्रै बसेर शेयर कारोबारमा सक्रिय हुँदा दैनिक कार्य सम्पादन नै प्रभावित भएको निष्कर्ष निकाल्दै सरकारले यस्तो तयारी गरेको हो। कर्मचारीलाई कार्यालय समयमा कार्यालय भित्रैबाट शेयर कारोबार गर्न रोक लगाउन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा हिजो पत्र पठाएको छ। पत्रमा कार्यालयमा बसेर शेयर कारोबार गर्ने कर्मचारीमाथि आवश्यक कार्यवाही गर्न पनि भनिएको छ। अख्तियारको पत्र प्राप्त भएपछि सरकारले कार्यालय समयमा कार्यालयबाट शेयर कारोबार गर्न रोक लगाउने विषयमा अध्ययन प्रक्रिया अघि बढ़ाएको छ। कर्मचारीलाई कार्यालयमा शेयर कारोबार निषेध गर्न अख्तियारको पत्र नागरिकको अग्रपृष्ठको समाचार हो यो। देशभर 55 विमानस्थल, 22 बन्द, उडान बन्द रहेका 9 विमानस्थल पक्की, सञ्चालन नभएपछि अधिकांश गौ चरणमा परिणत, नयाँ पत्रिकाको मुख्य खबर रहेको छ। 2048 बन्द बागलुङको बलेवा विमानस्थलमा 26 वर्षपछि 9 चैत्र 2074 विमान अवतरण भएको हेर्न गाउँलेको बाक्लै भीड़ लाग्यो। पुनः सञ्चालनमा आएको विमानस्थलमा अब नियमित उडान हुन्छ भन्नेमा स्थानीयहरू आशावादी थिए, तर केही महिनामै उडान बन्द भयो। गाउँ गाउँमा सड़कको पहुँच पुगेपछि महँगो भाड़ा तिरेर जहाँ चढ़ने यात्रु नहुनाले उडान बन्द भएको थाहा हुँदाहुँदै फेरि नियमित उडान गर्ने भनेर 8 करोड़ लगानी गरेर धावन मार्ग कालो पत्रे गरियो, तर बलेवामा उडान भने हुन सकेन, खर्च व्यर्थ भयो। मनाङको हुम्दे विमानस्थल 12 महिना सञ्चालन गर्ने भन्दै 2070 9 करोड़ खर्चेर स्तरोन्नति गरियो। 600 मिटरको धावन मार्ग 900 मिटर मात्र बनाइएन, कालो पत्रे गरेर टलक्क पारियो। लगत्तै नागरिक उड्डयन प्राधिकरण क्यानको एउटा टोलीले परीक्षण उडान गरेकोमा उक्त विमानस्थलमा अर्को जहाज पुग्न 6 वर्ष कुर्नु पर्यो, त्यो पनि सर्वसाधारणका लागि होइन। 2076 भदौमा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङको टोली सम्मिट एयर चढ़ेर मनाङमा ओर्लिएको थियो, त्यसैता अहिलेसम्म फेरि एउटा पनि अवतरण भएको छैन। स्तरोन्नति गरेर पनि सञ्चालनमा नआएको अर्को विमानस्थल हो बैतडीको पाटन विमान स्थल। यस्तै 2072 कालो पत्रे गरिएको ओखलढुङ्गाको रूम्जाटार विमानस्थल पनि बन्द छ। देशभर कालो पत्रे गरेर पनि सञ्चालनमा आउन नसकेका विमानस्थल 9 रहेको क्यानले जनाएको छ। बागलुङको बलेवा, मनाङको हुम्दे, बैतडीको पाटन र ओखलढुङ्गाको रूम्जाटार बाहेक रूकुमको चौरजहारी, डोटीको दिपायल, खोटाङको लामी डाँडा, डोल्पाको मसिने चौर र कालीकोट विमानस्थलमा करोड़ौं रूपियाँ खर्चिएर कालो पत्रे गरिए पनि उडान हुन सकेका छैनन्। बरू यी विमानस्थल धुले वा ग्राभेल मात्र हुँदा भने नियमित उडान हुने गर्थ्यो। बढ़दो सड़क सञ्जाल, घट्दो हवाई यात्रु, साना जहाज नै कम हुनु र चर्को भाड़ाका कारण सर्ट टेक अफ ल्याण्डिङ स्टल अर्थात छोटो धावन मार्ग भएका दुर्गम क्षेत्रका विमानस्थलहरू स्तरोन्नति गर्दा पनि नियमित सञ्चालनमा ल्याउन नसकेको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो। बन्द विमानस्थल राजनीति गर्ने थलो मात्रै, उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। स्थानीय नेताहरूको दबावमा क्यानले हालै 60 करोड़ खर्चेर दाङको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्यो, तर दुईवटा उपमहानगरपालिका रहेको दाङ उपत्यकाकै विमानस्थलमा नियमित उडान हुन कठिन भइरहेको छ। सानो जहाज चढ़ेर दाङ पुग्न 1.5 घण्टा लाग्ने, भाड़ा 12,000, तर एटीआर चढ़ेर 50 मिनटमै नजिकै नेपालगंज झर्न सकिने, भाड़ा पनि 6,000 मात्रै। अब भन्नुहोस् 12,000 तिरेर डोर्नियर वा ट्विन अटर चढ़ी दाङ जानुहुन्छ कि 6,000 एटीआर वा जेट स्ट्रीम जहाज चढ़ेर नेपालगंज जानुहुन्छ? क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलले प्रश्न गर्दै भन्नुभयो, नेपालगंजबाट बस चढ़ेर सजिलै दाङ उपत्यका जान सकिन्छ, यात्रा पनि सहज र खर्च पनि कम भयो। बन्द विमानस्थल राजनीति गर्ने थलो मात्रै, उपशीर्षक दिँदै देशभर 55 विमानस्थल, 22 बन्द, उडान बन्द रहेका 9 विमानस्थल पक्की, सञ्चालन नभएपछि अधिकांश गौचरणमा परिणत, नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। प्रधानमन्त्री जुम्ला नगएपछि चिकित्सा शिक्षाको दीक्षान्त स्थगित शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आफू उपस्थित हुन नसक्ने सन्देश दिनुभएपछि हिजो हुने भनिएको पहिलो दीक्षान्त समारोह सरेको छ। सम्पूर्ण तयारी सकेर हिजो प्रधानमन्त्री सहित स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई स्वागत गर्न तयार रहेका प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावललाई ओलीले आकस्मिक परिस्थितिका कारण आफू आउन नसक्ने खबर शनिबार राति अबेर दिनुभएको थियो। प्रधानमन्त्री ओलीसँगको छलफलपछि उपकुलपति डाक्टर रावलले प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह कार्तिक 28 लागि सार्नु भएको हो। मलाई प्रधानमन्त्रीज्यूले आफैले फोन गरेर केही आकस्मिक काम परेकाले आउन नमिल्ने बताउनुभयो। त्यसपछि अर्को मिति तय गरेका छौं। रावलले भन्नुभयो दीक्षान्त समारोह बाहेक त्यहाँ अन्य कार्यक्रम पनि तय गरिएका जनाइएको छ। प्रधानमन्त्री जुम्ला नगएपछि चिकित्सा शिक्षाको दीक्षान्त स्थगित कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। त्रिवीमा राजनीतिक हस्तक्षेप रोक्न नियुक्ति मापदण्ड शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले रिक्त विभिन्न पदमा नियुक्तिका लागि प्रक्रिया अगाडि बढ़ाएको छ। यसका लागि त्रिवीले मापदण्ड बनाएको छ। मापदण्ड अनुसार नियुक्ति हुन सके र नियुक्त अधिकारीले जिम्मेवारीपूर्वक काम गरे त्रिवीले कोल्टो फेर्न सक्ने विश्वास प्राध्यापकहरूको छ। त्रिवीले सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम 2081 बनाएको छ। यही विनियममा आधारित भएर उसले डीन, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, कार्यक्रम संयोजक, विभागीय प्रमुख, क्याम्पस प्रमुख, परीक्षा नियन्त्रक, सहपरीक्षा नियन्त्रक लगायत पदमा नियुक्ति गर्नेछ। त्रिवीमा राजनीतिक हस्तक्षेप रोक्न नियुक्ति मापदण्ड नागरिकको अग्रपृष्ठको समाचार हो यो। सत्तारूढ़ दुई दलका विद्यार्थीको विवादले कृषि विश्वविद्यालय 10 दिनदेखि ठप्प शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा समाचार छ। सत्तारूढ़ कांग्रेस र एमाले निकट विद्यार्थी बीचको झडप र तालाबन्दीले चितवन रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय एएफयू 10 दिनदेखि बन्द छ। विश्वविद्यालय अन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको पठन पाठन ठप्प हुनुका साथै परीक्षा पनि प्रभावित भएको छ। सत्तारूढ़ दुई दलका विद्यार्थीको विवादले कृषि विश्वविद्यालय 10 दिनदेखि ठप्प कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। दैलेखमा भेटिएला इन्धन, ड्रिलिङ गर्न एक वर्ष म्याद थप शीर्षकमा कारोबारको मुख्य समाचार छ। दैलेखको भैरवी गाउँपालिका एक जलजलेमा पेट्रोलियम पदार्थ पत्ता लगाउने समय अझै एक वर्ष थपिएको छ। गत वैशाख 1 गतेबाट अन्तिम चरणको ड्रिलिङको काम शुरू भए पनि अझै नसकिएकाले एक वर्ष समय थप भएको हो। मेसिनले जमीन मुनि खनेर पेट्रोलियम पदार्थ भए नभएको पुष्टि गर्न अझै 2400 मिटर ड्रिलिङ गर्न बाँकी छ। यही काम गर्न एक वर्ष म्याद थप गरिएको हो। इन्धन फेला पर्ने नपर्नेमा अझै अन्यल नै छ। दैलेखमा भेटिएला इन्धन, ड्रिलिङ गर्न एक वर्ष म्याद थप कारोबारको मुख्य समाचारको शीर्षक हो यो। डीएनए परीक्षणले मात्रै पितृत्व निर्क्यौल हुँदैन शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा समाचार छापेको छ। शिशुको बुवा पिता पहिचान गर्ने सबैभन्दा भरपर्दो र विश्वसनीय आमा नै हुन्, तर आमाले चिनाएको पुरूषले सन्तान ग्रहण गरी अंश दिन इन्कार गरेमा शिशुले के गर्ने जवाफ आउन सक्छ। डीएनए परीक्षण गर्ने नाता कायम तथा पितृत्व निर्धारण जस्ता विषयमा डीएनए परीक्षण स्वीकार्य अभ्यासका रूपमा लिइँदै आएको छ। छोरा नाता कायम गरी अंशको माग दावी गर्दै बालाजुका प्रदीप राज पाण्डेले दायर गर्नुभएको मुद्दामा प्रकाश राजले डीएनए परीक्षण गर्न चुनौती दिनुभयो। यही मुद्दामा सर्वोच्च अदालतले पनि डीएनए परीक्षण गर्न आदेश दियो। विधि विज्ञान प्रयोगशालाले डीएनए परीक्षण त गर्यो, तर प्रकाश राज जैविक बाबु नभएको प्रतिवेदन दियो। यही जटिल मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले पितृत्व निर्धारणमा डीएनए परीक्षण प्रतिवेदनलाई प्राथमिक प्रमाण र अन्यलाई गौण प्रमाण भनी हाल्न नमिल्ने फैसला गरेको छ। नाता कायम र अंशबण्डाको मुद्दा 24 वर्षपछि टुंगोमा पुगेको हो। सर्वोच्चले डीएनए परीक्षण विशुद्ध वैज्ञानिक, यान्त्रिक र सूत्रबद्ध प्रक्रिया भएको निष्कर्ष अदालतले निकालेको हो। डीएनए परीक्षणले मात्रै पितृत्व निर्क्यौल हुँदैन। अन्नपूर्णको अग्र पृष्ठको समाचारको शीर्षक हो यो। धुलीखेल खावा 4 किलोमिटर सड़क खण्ड स्तरोन्नतिमा ढिलाई, ठेक्का तोड्न सांसदहरूको सुझाव, नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर छ। सम्झौता अवधि सकिएको 5 महिना बितिसक्दा पनि 50% काम नभएपछि संघीय संसदीय पूर्वाधार विकास समितिले अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डको अनुगमन गरेको छ। हिजो संघीय सांसद शंकर भण्डारीको नेतृत्वमा समितिले अनुगमन गरेको हो। समयमा सड़क विस्तारको काम नसकिदा सर्वसाधारणले अनाहकमा दुःख पाएको, यात्रुको अंग भंग हुनु परेको र केहीले ज्यान नै गुमाउनु परेको गुनासो पछि अनुगमनमा आएको उहाँले बताउनुभयो। अनुगमनका क्रममा राजमार्गको अवस्था साँच्चै कष्टकर पाएको उहाँको भनाइ छ। धुलीखेल खावा 4 किलोमिटर सड़क खण्ड स्तरोन्नतिमा ढिलाइ, ठेक्का तोड्न सांसदहरूको सुझाव, नयाँ पत्रिकाको भित्री पृष्ठको खबर हो। अब पत्र पत्रिकाले छापेका सम्पादकीय साक्षरता अभियान शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। प्रत्येक नागरिकको संविधान प्रदत्त मौलिक हकका रूपमा स्थापित शिक्षा सम्बन्धी हकबाट कसैले पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्य अनुरूप सरकारले विशेष महत्वका साथ साक्षरता अभियान सञ्चालन गर्दै आएको छ। प्रौढ कक्षा शिक्षा सञ्चालनका अतिरिक्त प्रत्येक वर्ष तीनै तहका सरकार, विद्यालय, विद्यालय सञ्चालक समिति एवं नागरिक समाजका अगुवाको सहभागितामा विद्यार्थी भर्ना अभियानलाई महत्वका साथ सञ्चालन गरिँदै आएको 1.5 दशक भइसकेको छ। सन् 2000 थाइल्याण्डमा भएको संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सन् 2015 भित्रै मुलुकबाट निरक्षरता उन्मूलन गर्ने भनी नेपालले लिखित प्रतिबद्धता जाहेर गरेको स्मरणीय छ। यद्यपि राष्ट्रिय जनगणना 2078 अनुसार मुलुकको कुल साक्षरता दर 76.2% मात्र देखिनुले अझै पनि आधारभूत शिक्षाको पहुँचबाट बाहिरै रहेको 23.8% शिक्षाको मूल प्रवाहमा समाहित गर्न बाँकी नै रहेको स्पष्ट हुन्छ। साक्षरता अभियान शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। पहिलेसम्म निरक्षर शीर्षकमा अन्नपूर्णको सम्पादकीय छ। नेपाललाई निरक्षर राख्ने अपराध शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ भने ऊर्जा लगानीकर्ताका माग पूरा गर शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।